यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारद्वारा 15 जिल्लाका 2,71,000 गरीब परिवारको सूची स्वीकृत। शान्ति प्रक्रियासँग सम्बन्धित संक्रमणकालीन न्याय सम्बन्धी विधेयक कार्यदलमा छलफलको अन्तिम चरणमा। विश्व बाघ दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। नेपालमा वयस्क बाघको संख्या 355। र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो तेस्रो कार्यकालका लागि पुनः निर्वाचित। अब समाचार विस्तारमा। सरकारले 15 जिल्लाका 2,71,000 बढ़ी गरीब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ। साउन 10 गतेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारले गरीब परिवार पहिचान तथा परिचय पत्र वितरण निर्देशिका 2075 बमोजिम, ओखलडुंगा, कञ्चनपुर, गुल्मी, दोलखा, धनुषा, नुवाकोट, बारा, पर्सा, बैतडी, मनाङ, मुस्ताङ, रूपन्देही, सर्लाही, सप्तरी, सिन्धुपाल्चोक जिल्लाका गरीब परिवारको पहिचान गरी सूचीकृत गरेको जानकारी दिनुभयो। प्रवक्ता गुरूङले सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सड़क सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने 13,33,00,00,000 रूपियाँ सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति गठन, दोस्रो संशोधन आदेश 2081 स्वीकृत गर्ने लगायतका निर्णय गरेको प्रवक्ता गुरूङले बताउनुभयो। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिश भएका कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ। आज बसेको समिति बैठकले प्रधानको नाम अस्वीकार गर्ने निर्णय गरेको जारी सूचनामा जनाइएको छ। आज सुनवाई समितिको बैठक बस्नु अघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिनुभएको थियो। समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको हो। संवैधानिक परिषदले निर्वाचन आयुक्तमा सिफारिश गरेका प्रधानका विरूद्ध संसदीय सुनवाई समितिमा यौन हिंसा र दुर्व्यवहारको उजुरी परेको थियो। प्रतिनिधि सभाले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक 2080 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको छ। प्रस्ताव स्वीकृत भएसँगै सभामुख देवराज घिमिरेले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक 2080 विचार गरियोस् भन्ने प्रस्तावमाथि संशोधन हाल्न चाहनुहुने माननीयले आफूले पेश गर्न चाहेको संशोधनको सूचना विधेयक शाखामा दिन सक्नुहुनेछ भन्नुभयो। राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक 2080 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधान सम्बन्धी विधेयक 2080 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यस्तै आजको बैठकमा गृहमन्त्री रमेश लेखकले सभामा प्रस्तुत सार्वजनिक महत्वको प्रस्ताव सरकारका लागि काम गर्न मार्ग निर्देश हुन सक्ने भएकाले समय सापेक्ष कार्यविधि योजना तथा कानून परिमार्जनमा यस्ता विषयहरू समावेश गरी अघि बढ़ने बताउनुभयो। यस्तै गृहमन्त्री लेखकले विपदको पूर्व तयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना अनुसार सबै मातहतका निकायहरूको समन्वयमा सरकारले काम गरिरहेको बताउनुभयो। गृहमन्त्री लेखकले विपद जोखिम न्यूनीकरणका लागि 18 जिल्लाका विभिन्न 24 स्थानलाई जोखिमका रूपमा आकलन गरी मनसूनको पूर्व तयारी र प्रतिकार्यको व्यवस्थित रूपमा कार्यको शुरूआत भएको बताउनुभयो। बैठकमा सांसद डाक्टर तोसीमा कार्कीले जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभयो। सार्वजनिक महत्वको प्रस्ताव सम्बन्धी छलफलमा भाग लिँदै सांसदहरूले मनसूनजन्य विपद भएपछि भन्दा अगाडि नै वैज्ञानिक तरिकाले समाधान खोज्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले राख्नु भएको प्रश्नको जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ पुस्तामा बढ़ेको सुर्तीजन्य पदार्थको प्रयोगलाई न्यूनीकरण गर्न विद्यालय र विश्वविद्यालय स्तरको पाठ्यक्रममा यो विषय समावेश गर्ने र जनचेतना विस्तार गर्न स्वास्थ्य मन्त्रालयले विशेष अभियान सञ्चालन गरेर सुर्तीजन्य पदार्थ सेवन गर्नबाट नयाँ पुस्तालाई मुक्त गर्न सकिने बताउनुभयो। यस्तै मन्त्री पौडेलले संघीय अस्पतालमा स्वास्थ्य बीमाको रकम भुक्तानी गर्न बाँकी रहेको भन्दै तत्काल बाँकी रहेको रकम भुक्तानी गर्न आवश्यक रहेको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले पछिल्लो समय लगातार जस्तै भएका सड़क तथा हवाई दुर्घटनाबाट दर्जनौ मानिसले अकालमा ज्यान गुमाउनु परेको विषयमा सरकारको ध्यानकर्षण गराउनु भएको छ। यस्तै अमेरिकाको टेक्सासमा गोली लागेर हत्या भएका नेपाली युवक दीपक कोलीको सत्य तथ्य छानबिन गरी आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन सांसदहरूले सरकारसँग माग गर्नुभयो। बैठकमा सांसदहरूले बाघको संरक्षणमा नेपालले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण भएको भन्दै बाघ र मानिस बीच रहेको द्वन्द अन्त्य गर्दै बाघ र मानिस दुवैको संरक्षण गर्नुपर्ने बताउनुभयो। सांसदहरूले लगानी गर्दा पूर्वाधार विकासमा मात्र नभई मानिसको आर्थिक सामाजिक क्षेत्रमा समेत ध्यान दिनुपर्ने, बाढ़ी पहिरोले सिंचाईका संरचनामा क्षति पुगेका कारण हजारौं हेक्टर जमीन बाँझो हुने अवस्था आएको भन्दै समयमै त्यसको मरमत सम्भार गर्न ध्यानकर्षण गराउनुभयो। आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। सन् 2022 गरिएको राष्ट्रिय बाघ सर्वेक्षण अनुसार नेपालमा वयस्क बाघको संख्या 355 पुगेको छ। तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै यो संख्या 128 रहेको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो। यस्तै वासस्थानमा सुधार भएपछि शुक्ला फाटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या बढ़ेर 36 पुगेको छ। कार्यालयका सूचना अधिकारी मनोज अहिरका अनुसार पाटे बाघको आहारा प्रजातिका लागि चरण क्षेत्रमा सुधार भएसँगै पानीको कमी हुन नदिन निकुञ्जभित्र कृत्रिम पोखरी निर्माण गरी निरन्तर रूपमा पानीको व्यवस्था गरिँदै आइएको छ। निकुञ्जमा 55 बढ़ी साना ठूला प्राकृतिक ताल छन्। पाटे बाघ विश्वका 13 देशमा पाइन्छ। विश्वमा बाघ पाइने 13 मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् 2010 रशियाको सेन्ट पिटर्सबर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् 2022 दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो। तत्कालीन समयमा नेपालमा 121 बाघ थिए। 2022 आइपुग्दा यो संख्या 242 पुर्याउने लक्ष्य लिएकोमा लक्ष्य अनुसारको संख्या बढ़ेर 355 पुगेको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवं प्रतिनिधि सभा न्यायिक मामिला समितिका सभापति ताकेवे आराताको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत पर्यटन र कृषि जस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको र सरकारले हालै मात्र कानूनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको बताउनुहुँदै नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका साहित्यकारहरूमध्ये युग कवि सिद्धिचरण श्रेष्ठ सामाजिक र न्यायिक चेतनाका हिसाबले उच्च कोटीका कवि हुनुभएको बताउनु भएको छ। सिद्धिचरण श्रेष्ठको 113 जन्म जयन्तीका अवसरमा सिद्धिचरण प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू साहित्यिक रूपमा सिद्धिचरणबाट प्रभावित भएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रेस स्वतन्त्रताको पक्षमा रहेर मीडिया काउन्सिल विधेयक बनाउने बताउनु भएको छ। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा मीडिया काउन्सिल विधेयक 2080 भएको छलफलमा मन्त्री गुरूङले संचार क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुदृढ बनाउन उक्त विधेयक ल्याउन लागेकाले शंका नगर्न आग्रह गर्नुभयो। मन्त्री गुरूङले मीडिया काउन्सिललाई एक स्वतन्त्र र स्वायत्त निकायका रूपमा विकास गर्ने भन्दै सरकार नियन्त्रित प्रजातन्त्रको पक्षमा नभएको बताउनुभयो। संक्रमणकालीन न्याय सम्बन्धी टीआरसी विधेयक करिब टुंगिने चरणमा पुगेको छ। गृह मन्त्रालयमा आज बसेको बैठकमा टीआरसी सम्बन्धी मूल विधेयक उपसमितिले दिएका प्रतिवेदन, त्यसअघि छलफलका विषयहरूलाई एकै ठाउँमा ल्याएर कसरी अगाडि बढ़ाउन सकिन्छ भन्ने ठाउँमा आइपुगेको नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले जानकारी दिनुभयो। मुख्य सचेतक बर्तौलाले विधेयकमा रहेका भाषा तथा कानूनी शब्दहरू कसरी मिलाउन सकिन्छ भन्ने विषयमा आज कानून मन्त्री, महान्यायाधीश वक्ता, सचिव लगायतका पदाधिकारीहरूसँग छलफल भएको बताउनुभयो। आउँदो बिहिबार बिहान बैठक बसेर अहिलेसम्म गरेका र सम्बन्धित निकायसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने भन्दै उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयसँग जोडेर जिम्मेवारी बोधका साथ समितिले काम गरिरहेको नेकपा एमालेका मुख्य सचेतक भर्तौलाले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले, मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात
तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ। विपिन जोशीका बुवा सहित परिवारका सदस्यहरूले आज परराष्ट्र मन्त्री डाक्टर राणालाई उहाँको कार्यकक्षमा भेटेर विपिनको रिहाईका लागि पहल गरिदिन अपील गर्नु भएको थियो। इजरायलमा भएको आक्रमणपछि विपिन जोशी सहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त भएको र उहाँको सकुशल रिहाईका लागि मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डाक्टर राणाले दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको बैठकमा पदाधिकारीमा रहनुभएका नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो। पोखरामा स्कूल बस दुर्घटना हुँदा आमा र छोराको मृत्यु भएको छ। पोखरा पार्दी बिरौटाको एलपी देवकोटा मेमोरियल स्कूलको बस पोखरा महानगरपालिका 21 को मट्टीखान नजिकै घिंकुको भीरबाट खस्दा विद्यालयकी कर्मचारी पोखरा 21 रामदीकी 33 वर्षीय आरती बिक र उहाँका छोरा 6 वर्षीय प्रिन्स बिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक सहित 28 जना घाइते भएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलाको राष्ट्रपति चुनावमा निकोलस मादुरो तेस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ। मादुरोले 51.2% मत प्राप्त गरी विजयी हुनुभएको र विपक्षी उम्मेद्वार एडमुन्डो गोन्जालेज उरुटियाले 44.2% मत प्राप्त गर्नुभएको निर्वाचन परिषदले जनाएको छ। विपक्षी र क्षेत्रीय छिमेकी केही मुलुकले तत्काल आधिकारिक नतिजालाई अमान्य बताएका छन्। अब आर्थिक समाचार।
मुलुकमा साउन 13 सम्ममा 92.4% क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। देशभर धान खेती हुने 13,98,273 हेक्टर क्षेत्रफल मध्ये 12,92,221 हेक्टरमा रोपाई सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ। प्रदेश अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 99.6% रोपाई सम्पन्न भएको छ। त्यसै गरी कर्णाली प्रदेशमा 96.9% रोपाई सम्पन्न भएको छ। गण्डकी प्रदेशमा 91.9% अर्थात 96,053 हेक्टर मध्ये 88,252 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। त्यसै गरी लुम्बिनी प्रदेशमा 91.3% रोपाई सम्पन्न भएको छ। यता बागमती प्रदेशमा 90.8% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको मन्त्रालयले जनाएको छ। धान खेती हुने सबैभन्दा धेरै क्षेत्रफल भएको मध्य प्रदेशमा 92% धान रोपाई सकिएको छ। त्यहाँको 383,150 हेक्टर क्षेत्रफल मध्ये 352,443 हेक्टरमा रोपाई सम्पन्न भएको छ। त्यस्तै कोशी प्रदेशमा 90.7% अर्थात 2,50,624 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। कृषि मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले गत वर्ष भन्दा यस वर्ष रोपाई हुने क्षेत्रफल वृद्धि भएको जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
पेरिस ओलम्पिकमा नेपाली खेलाड़ीको खराब प्रदर्शनले निरन्तरता पाएको छ। जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो खेलमै पराजित भएकी छिन्। महिला 57 केजीको सोमबार भएको खेलमा मनितालाई सर्बियाकी खेलाड़ी मारिसा फेरिसिनले इम्पुनमा हराएकी हुन्। मनिता 1 मिनट 2 सेकेण्डमा मात्रै म्याटमा टिकिन्। साकी रजत विजेता र ओल्ड च्याम्पियनशीपको अनुभव र थुप्रै एसियाली स्तरमा खेलिसकेकी मनिताले प्रभावशाली खेल प्रदर्शन गर्न सकेनन्। जुडोमा नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन फुपु लामु खत्रीको नाममा रहेको छ। उनी रियो ओलम्पिक्समा पूरै समय म्याटमा टिकेकी थिइन्। जारी ओलम्पिकमा नेपालबाट पहिलो चरणबाट बाहिरिने मनिता चौधरी खेलाडी हुन्। यसअघि टेबल टेनिसका स्टार्जु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीका डुमानु लामा पनि पहिलो चरणबाट नै बाहिरिसकेका छन्। पेरिस ओलम्पिकमा 6 खेलमा 7 नेपाली खेलाडीले भाग लिएका छन्। भारतले 2025 एसिसी पुरुष एसिया कप आयोजना गर्ने भएको छ। एसियन क्रिकेट काउन्सिलका अनुसार यो प्रतियोगिता T20 ढाँचामा हुनेछ।
अब मौसम आगामी 24 घण्टामा देशभर साधारणतया बदली रहे। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारद्वारा 15 जिल्लाका 2,71,000 गरीब परिवारको सूची स्वीकृत। शान्ति प्रक्रियासँग सम्बन्धित संक्रमणकालीन न्याय सम्बन्धी विधेयक कार्यदलमा छलफलको अन्तिम चरणमा। विश्व बाघ दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। नेपालमा वयस्क बाघको संख्या 355 र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो तेस्रो कार्यकालका लागि पुनः निर्वाचित। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।